समाजिए ये फदक को छीना चुके। फदक के हवाले से भी बात याद रखिए, तीन मरहलों में फदक का दावा शहजादी ने हाकिम के सामने पेश किया। पहले ये कहा कि फदक बाबा ने मुझे तोहफा कर दिया था, गिफ्ट, ये गिफ्ट आइटम है, मुझे दे दिया। तभी तो हाकिम ने कहा कि गवाह लेकर, गवाह गिफ्ट पे मांगे जाते, मीरात पे नहीं मांगे जाते। भाई उसका बेटा है, उसकी बेटी है, इसके रिश्वा नहीं मांगे जाते। जब उसने कहा कि नहीं, हम नहीं मांगते तुम्हारे गवाहों, अली नहीं चलेंगे क्योंकि तुम्हारे शौहर, और बच्चे नहीं चलेंगे क्योंकि नाबालिग, और कलीज नहीं चलेगी इसलिए कि औरत की गवाही आजीद देगा, तो कहा कि अच्छा चलो, गिफ्ट नहीं समझ रहे, मैं रसूल की बेटी तो हूं ना, अब कहा कि मेरा अब मीरास मुझे दे दो। चटपटा गए, कुरान की आयतें फातिमा ने कोट की है कि मेरा हक है, जवाब में हदीस बनाई। कहा कि नहीं, पैगंबर ने कह दिया हम अंबिया की औलाद को मीरास नहीं मिलती। कहा अच्छा फिर सैलानी हो ना उन्हें दे दो, ताकि उनका कंट्रोल जो है ना वो हमारे पास है, वो हम अहले बैत को नहीं दे। जब कुमुस को भी मना किया फिर फातिमा ने कोई बात नहीं करी। यह आखिरी स्टेज था जो कुमुस को भी डिनाई कर रहा है, फातिमा ने कहा इससे बात नहीं करता और अपना मकसद हासिल हो गए। मगर दुश्मन का मकसद क्या, फदक में कब्जा करने, वो अपने हिसाब से एक बात सोच रहा था, वो मैं आपको आज आखिरी मस्जिद में दो जुमलों में वो मैसेज देके जाना चाहता हूं जो आप में से 80% को पहले समझ हो। मैं कभी इतने बड़े बड़े दावे नहीं करता कि आज मैं एक नई बात कह रहा हूं जो आपने किसी को नहीं मालूम हो। एक सिर्फ बात करें माइंडर, क्योंकि शहजादी कौन है इनकी शहादत की मस्जिद, ये तो आपको मालूम है ना कि शहजादी के कमर पे कोड़े का जख्म आखिरी वक्त तक रहा, उससे ज्यादा जिस चीज ने शहजादी को तकलीफ पहुंचाई, उससे ज्यादा कि मुझे झूठा करार दिया था। यही कहा गया ना कि तुमने कहा कि बात ने गिफ्ट किया, हम नहीं मानते तुम गलत बयानी कर रहे, अगर गिफ्ट है तो जरूर लेकर, तो सिद्दीका साहिरा गलत बयानी का जो है शहजादी पे इल्जाम लगाया गया कोड़ों के जख्म से ज्यादा बड़ा जख्म, इसलिए बदार जरूरी कि आखिर दुश्मन ने क्या समझ के मदद ली। दुश्मन ने अपने हिसाब से सोचा कि अहले बैत को अगर अपने सामने सरेंडर कराना पेशी तरीका, उनको फाइनेंस के एतबार से इतना कमजोर कर दो, पेट की मार बहुत बुरी मार होती है, एक आम आदमी के लिए बात की जा रही है। अभी जो आपका था जिसका इंट्रोडक्शन एक निशान हमदानी साहब करा रहे थे, सुन रहे थे, और आप खुद भी जिंदगी के किसी स्टेज में गुजरे होंगे कि जिंदगी में कभी इस मरहले कहा कि रहने में इतनी ताकतवर हुकूमत का बराबर से मुकाबला कर, और ऐसे लोग हैं कि जो इजालत में भी इनका कलमा पड़ रहा है, ये हुकूमत का इनके पास एक ऐसा इंस्टीट्यूशन इनसे छीन, जब इनके पास लोगों को देने के लिए कुछ ना रहेगा तो लोग भी हमारे पास आएंगे, खजाना हमारा भरा हुआ, और अहले बैत भी जब उनके घर में मुसलसल गुर्बत होगी तो हमारे पास आएंगे। ये तो उनकी एक प्लानिंग थी और हमको इसकी तरफ नहीं जाना, हमको जाना इस तरफ कि आज बराबर इंतजाम हमदारी साहब ही की तकरीर का जोन है, सारी दुनिया में शियों पे एक बहुत ही क्राइसिस का जमाना आया हुआ, और उसका एक रीजन ये भी कि इतने मदारिब के बावजूद ये शिया इतने स्ट्रॉन्ग कैसे हैं। ह्यूमन हिस्ट्री इसका 1/10 भी जुल्म किसी कौम पे किया गया उसका नाम और निशान बैठ गया, ये आखिर अपना जिंदा कैसे है। तो वन ऑफ द रीजन, मैं ये नहीं कहता हूं का इनके पास जो मरजैयत एक ऐसा इंस्टीट्यूशन, बहुत ही स्ट्रॉन्ग इंस्टीट्यूशन है जो इनको बचा के आगे बढ़ा रहा है। मरजैयत को कैसे खत्म किया जाए महाराज जी, इसके कई तरीके अख्तियार किए, इनमें एक तरीका खुद डायरेक्ट महाराज पर इतना क्रिटिसाइज करो, और उसमें भी ये देखा करिए कुछ लोग रिलीजन, तो ऐसा करो कि हर ग्रुप में जाके उसका जो मर्जी है उसकी तारीफ करो, बाकी सारे महाराजे को कट जाओ खुद बखुद। अब एक तरीका था कि सारे महाराजे जो मैंने कल कुछ फाउल लैंग्वेज इस्तेमाल कर ली, ये क्या है, दुकानदार है, दुकानें खोल के बैठे हैं, सिर्फ अपनी तकलीफ कराना है, सिर्फ हम जमा करना है, इसमें सब मर जाए, फिर अगला स्टेज नहीं आगे, शिक्षा नहीं बहुत अच्छी, बोले ठीक है मर जाए लेकिन बाकी बना रहबर आगा सामने नहीं क्या होते कि वाकई में आगे क्या होते। दूसरा बात रहबर जो कुछ है रहबर है सिस्तारी क्या होते उनकी तकलीफ क्यों कर रहे। अब ये दूसरा हिस्सा है इस गुरु पे आके इनके मर्जी की तारीफ करके सब बाकी महाराजियों को बुरा दो, उस गुरु पे जाके उनके मर्जी की तारीफ करके सबको बुरा दो, नतीजा आखिर में रहेगा कोई नहीं बचे। जब सबको जमा किया जाए ओवरऑल तो रैपर पर भी एतराज होगी और आकर्षिस्तानी पर भी एतराज होगी। मैं नाम सिर्फ दो ले रहा हूं लेकिन यह सिलसिला हर मर्ज के दूसरा हिस्से तीसरा ये महाराजी इतने स्ट्रांग कैसे वो अपने हिसाब से सोच रहे। इनके स्ट्रांग होने का एक रीजन यह है कि इनको कभी किसी गवर्नमेंट से मदद लेने की या बैकिंग की जरूरत नहीं पड़ी क्योंकि ये इंडिपेंडेंट सेल्फ डिपेंडेंट खुद का इतना बड़ा इंस्टीट्यूशन उनके पास ये इंस्टीट्यूशन इनसे चाहिए। जैसे दुश्मना ने अहलेबैत का वहां सोचा कि अहलेबैत से अगर तुम फदक लेके जाओ खुमुत छीन के जाओ फातिमा से यही जाओगे खुमुत अब हमारे कंट्रोल में तो अहलेबैत पीक हो जाएंगे। अगर जो वो उनकी गलत फहमी थे लेकिन दुश्मन को अपने हिसाब से सोचता कहा मजबूत को खत्म करने का तरीका जहां एंटी प्रोपेगेंडा ना चले समझदार लोग वहां पे फिर जो एक ताकत मजबूत को जिससे मिलती कि उन्हें किसी से कोई फाइनेंस देने की जरूरत है कहीं ये महाराजे जो है इनके साथ ये प्रॉब्लम क्यों नहीं बन रहा ये इतने आजाद क्यों क्योंकि इनको कहीं से फंड नहीं तो फिर ये कैसे ये चला रहे सिस्टम खुमस कहा खुमस पे एक रास्ता खुमस पे भी दो तरह से अटैक पहला अटैक है कि असले खुमस ही का इनकार कर दो शहजादी ने कहा जो खुमस को नहीं मानता अब उससे आर्गुमेंट करने की बेकार चला के आजकल आप देखेंगे कि अग्रेस खुमस भी बहुत लॉबी चल रही कि खुमस का मसला है ही नहीं इस्लाम ये तो मौलवियों ने सिर्फ इसलिए बना ली कि जी वो उनकी दुकान चलती रहे और उनका हलवा मांडा चलता रहे बल्कि बाद लोग इसमें एक चीज बढ़ा देते कि देखिए जकात इस कुरान में ज्यादा आई है ये मौलवी लोग जकात की बात क्यों नहीं करते खुमस कहां से लेके आते। अरे भाई अगर ऐसा ही मसला था वो इतना ही मद्दियानत मर्जी है वो इतना ही गलत मौलवी है तो एक जुमला उसे कहने में क्या आ रहा है कि जकात की बात ही लो जकात की मर्जी को देना एक और उसके पास पैसा हासिल करने को जरिया बन जाता जो गलत फतवा देने को इतना तैयार है कि पूरा खुमस के नाम से फौज वाजिब इस्लाम में लेके आ गया तो वो ऑलरेडी एक्सिस्टिंग वाजिब में जुमला बाहर है कि जकात की मर्जी को देना है एक और उसके पास अकाउंट खुल जाएगा क्योंकि ज्यादादारी है कहते हैं वही चाहिए कि जो इमाम जो कुरान के अंदर आया हुआ इसके अलावा कुछ नहीं। अब जल्दी की वजह से कुछ जबले मेरी जबान से गलत निकल जाए तो आप खुद ही उसको ठीक कर दीजिए। अब एक ही हमारे यहां कंसेप्ट आए असले खुम्स का इंसान वो एक तरफ दूसरी तरफ नहीं चाहे खुम्स है अब इतनी हदीसे हैं कौन देना इधर लेकिन मर्जी को क्यों दे मर्जी कैसे क्या करे मर्जी खुम्स लेके क्या करे खुला मस्जिद में दे तो हम डायरेक्ट क्यों ना देते उस मस्जिद। अब एक ही अब इसका जवाब का टाइम नहीं है लेकिन बहुत ही शॉर्ट फिर कई मतलब सहम ईमान तो है कि मर्जी की इजाजत के बगैर कहीं पर भी इस्तेमाल करना हराम। एक मस्जिद में दुनिया में ऐसी जहां लोगों ने विदाउट परमिशन ऑफ मस्जिद सहम ईमान से मस्जिद को बनाया तो फतवा यही आया महाराज का कि यहां नमाज पढ़ना भी जायज नहीं। अब ये बहुत डिटेल वाली बातें मैं बहुत शॉर्ट में बयान कर रहा हूं इसलिए कि मेरा दिल चाहता कि यहां से जाऊं तो दो चार आदमी मुझे बुरा भला भी कहें लेकिन इस मजमे में तो मुझे यकीन। आइए एक और बात मैं यहां पे अर्ज करूं बातें बहुत सारी और फिर बहुत शॉर्ट में एक मैसेज दूंगा और मसाइल की बात एक तो खुम टाइम का ये सब क्या है ये फदक फदक की जो पॉलिसी है ना वो चल रही इसलिए मैंने इसको इतना हाईलाइट करके अपना टॉपिक बनाया फदक शहजादी कौन है मसाइल कि फदक छीना इसलिए गया खुमस का इनकार उन लोगों ने इसलिए किया कि अहले बैत को फाइनेंस के एतबार से भी किया वो समझ रहे थे कि अहले बैत बस पैसे की वजह से अहले बैत से नऊज़ु बिल्लाह दुश्मन को अपने ही जवाब से सोचे। उसी तरह आज जब मजेलियत के ऊपर एतराज हुआ तो उसके अंदर खुमस मेन टारगेट बना इनको कमजोर करना या खुमस का इनकार या खुमस है लेकिन हम अपनी मर्जी से क्यों ना खर्च करें या फिर एक तीसरा भी सिलसिला ये तीसरी चीज ऐसी है कि इसका जवाब देने जा रहा हूं बहुत शॉर्ट में तो डर भी रहा हूं कि ऐसा ना हो कि किसी के जहन में इसकी वजह से अहले बैत के बारे में कंफ्यूजन क्रिएट हो जाए। مگر زینبیہ میں آنے والے مجمع کے بارے میں مجھے یقین کہ وہ کبھی ایسی بات سوچیں. تیسری بات کیا؟ تیسری بات دیکھیں, مختلف قسم کے لوگ ہوتے ہیں نا, اس میں مختلف ٹولز استعمال ہوتے ہیں. نہیں مرضی بھی بہت اچھی ہے, نہیں خمس بھی ہے, نہیں خمس دینا بھی چاہیے, لیکن یہ مراجے کے وکیلوں کو دیکھو, ان کے لائف اسٹائل کو دیکھو, ان کی برانڈیڈ چیزوں کو دیکھو, ان کی گاڑیوں کو دیکھو, ان کے مکانات کو دیکھو, کیا اس کے لیے ہم خمس دیں؟ ڈالر بھی بہرحال درخت میں نہیں اگتے کہ جا کے توڑے, خون پسینہ ایک کر کے آپ کب کماتے ہیں ڈالر. تو کہا کہ یہ چیز دیکھو, ان کا لائف اسٹائل. اب بغیر اس بات کی تحقیق کہ اسلام میں ثبوت کے بغیر جو بات کہی جائے اس کو تہمت اور ایلیگیشن کہا جاتا. اگر ایک وکیل کا لائف اسٹائل بہت اچھا ہے, کہ کہاں سے ثابت ہوا کہ یہ سب اس نے آ کے ہارڈ ارن ڈالر سہم ایمان کے نام پہ جمع کر کے اس نے خریدا؟ خاص طور پہ پہلی مجلس میں ایک بات میں نے کہی تھی اور اس بات کا عرب دنیا میں بہت رواج ہے. آپ کو معلوم ہے کہ عربوں کے کلچر میں ان کی اپنی کچھ ایسی ویلیوز ہیں جو انڈیا پاکستان کے کلچر میں کم ہے یا نہیں. ان میں ایک ہے علماء کو گفٹ دینے کا رواج. اچھا یہ تو ہمارے یہاں بھی ہوتا. کہیں آپ کہیں گے کہ مولانا کو کسی نے علم کچھ دیا نہیں ہوگا تو وہ جو ہے وہ انڈائریکٹ طریقے سے مانگ رہے ہیں. نہیں, یہ بات نہیں. ہمارا جو گفٹ ہے, اب کسی کی توہین نہ ہو, عالم کو گھڑی دے دی, ایک اچھا سا پین دے دیا, جہاں پہ انڈیا پاکستان کوئی کپڑا دے دیا. عرب میں یہ نہیں ہوتا. وہ لا کے بی ایم ڈبلو یا مرسیڈیز یا اس ٹائپ کی گاڑی کی چابی دیتے ہیں. اور اس طرح سے جیسے کہ آپ کو یقین نہیں آگے, کیونکہ میں خود دیکھے ہوئے ہوں. میں نے کبھی مجلس میں نہیں کہا کہ ایسا احبان ایمان انڈیا پاکستان والے عرب مومنین سے نصیحت حاصل کر کے علماء کی خدمت کرو, کبھی نہیں. آج جگہ تو اپنا کلچر. لیکن آئے ملے, عالم سے ملاقات کی, دعا سلام, کویت کو آتا ہے کویت, اور اس کے بعد چلے کچھ نہیں تو چلے. اور پھر نوکر نے آ کے کمرے کو سیٹ کیا, جو تکیا اٹھایا تو معلوم ہوا کہ ایک بلین ڈالر چیک وہاں رکھا ہوا, ذکر تک نہیں کیا. ایک اپنا ایک رواج ہے, کلچر ہوتا ہے. حضرت مجھے اچھی طرح یاد ہے کہ آیت اللہ سیستانی کا حج ڈیلیگیشن جب حج پہ جاتا تو ہمیشہ یہ اعتراض ہوتے ہیں کہ دیکھیں 10-15-20 آدمی آ گئے, یہ کس کے خرچے پر آئے ہوں گے, یہ ہمارے سہم امام سے بتایا ہے. اور وہ بہت لیوش لائف اسٹائل نہیں ہے, لیکن مہاراج مشہور باہر کیا جاتا. کویت کا وہ بزنس مین میرے سامنے آئے, یہ جس نے آ کر کہا کہ میں نے آیت اللہ سیستانی سے ان کی تکلیف میں جا کر پہلے دن کہا کہ آج سے لے کے جب تک میں زندہ ہوں جتنے لوگ آپ کی طرف سے ڈیلیگیشن میں حج پہ جائیں گے سب کا خرچہ اے سے زیڈ تک مجھے اٹھانا ہے. آپ کسی سے اس حوالے سے کوئی پیسہ نہ لیجیے گا, خود کو چھوڑے, یہ گفٹ ہے میری طرف. اب دیکھیں ہمارے لوگوں کو تو پتہ ہی نہیں ہوتا ہے نا, آغاز سیستانی کے داماد سید جواد شہرستانی اکثر ہی جملہ کہتے ہیں. آغاز سیستانی نے اپنے تمام فیملی ممبر سے پابندی لگا لی کہ کوئی گھر نہیں خرید سکتا. فیملی ممبر کہ بھائی گھر تم خریدو گے اپنے پیسوں سے, پبلک کہے گی یہ ہمارے سہم ایمان کا گھر ہے. وہ لوگ زیادہ کہیں گے جنہوں نے یا تو کبھی کچھ نہیں دیا یا کبھی $5 دے دیا, وہ زیادہ کہیں گے. دیکھ تو یہ جواد شہرستانی ان کے ایک وکیل خود میں بہت بڑے ہوں گے, اور بزنس میں کا شکر ہے خدا کہ میں اپنا گھر اس شادی سے پہلے خرید چکا تھا, گھر میں نے پہلے خریدا, اس کے بعد پھر میرا رشتہ آ رہا ہے شہرستانی سے. 92 میں آغائے سیستانی کو مجیت ملی, اور اس وقت سے جو ابا اور قبا وہ پہن رہے اس دن آج تک کتنے 18 تقریباً ہو گئے, 20 سال وہی ابا اور قبا استعمال ہو رہی ہے. آپ خود سوچئے 20 سے ایک ہی پہ. میں نے اللہ یہ وعدہ کیا تھا جس دن مجھے مجیت ملی اس وقت جو میری حالت ہے اس کے اندر میں کوئی اضافہ نہیں کروں. اب چونکہ یہ باتیں ہم لوگ ممبر سے نہیں بتاتے, ہم کو بھی برا لگتا, مرجے بھی منا کرتا, لیکن جب ہم یہ دیکھتے کہ خاص طور پر ہمارے یوتھ کے ذہنوں میں یہ زہر ڈالا جا رہا کہ وکیلوں کو دیکھا ان کا جتنا لائف اسٹائل ہے سب تمہارے خون کی وجہ سے، اور یوتھ بہت جلدی اس لیے متاثر ہوتے ہیں کہ محنت کر کے انہوں نے پیسے کمائے، وہ ڈیزرو کرتے ہیں، اگر ان کے سامنے یہ ایسا کیس آئے تو وہ کہیں کہ ہم کیوں نہیں یہ پیسے، لیکن وداؤٹ اینی پروف عام موقع پہ تہمت لگانا حرام ہے، کہاں کے مراجعت اتنے تہمت دے لگ رہے ہیں۔ اور پھر ایک آخری جملہ کہوں جس کے لیے میں ڈر رہا ہوں کہ اللہ کرے کوئی مس انڈرسٹینڈنگ کے لیے نہ ہو جائے معصومین کے بارے میں، لیکن رہنا کیا بدمانی ہے، اگر ہم یہ سپوز بھی کر لیں کہ کہیں پر کسی وکیل نے اس قسم کی کوئی غلطی کی بھی، تو اگر یہ کرائیٹیریا بنا دیا جائے تو علم طاہرین کے وکیلوں کے حالت پڑھ لیجیے گا، وہ تو علم غیب بھی رکھتے ہیں نا۔ کوڈ آف پریکٹس فار مسلم ان دا ویسٹ آگے سیستانی کی کتاب میں ایک مسئلہ ہے، آخر کسی نے سوال کیا کہ آپ کے بعد وکیلوں کو ہم پرسنلی جانتے ہیں جنہوں نے واقع خوبص کے اندر کافی فراڈ کا کیا، انہوں نے کہا ڈیفینیٹلی آپ وہ ڈیٹیل مجھے بھیجیے، نظر آ سکتے ہو تو آئیے، اور اسپیشل ٹائم آپ کو دیا جائے گا، آپ لوگوں کے سامنے نہ کر ہمیں تفصیل بتا۔ لیکن مہاراج اگر کسی وکیل کا ایسا کوئی فراڈ ثابت بھی، نیج البلاغہ، یہ میری سمجھ میں نہیں آیا کہ نیج البلاغہ آخر ہمارے مومنین کس ٹائپ کی کتاب سمجھ رہے ہیں، یا کیا پڑھنے کے لیے نہیں، کیا علی کے کلام پہ غور کرنے کے لیے کتاب نہیں؟ نیج البلاغہ کا جو سب سے ایزی پورشن وہ ہے علی کے خط، مولانا نے جو خط لکھے اس کی لینگویج بہت ہی آسان، وہ پڑھ رہا ہے ایک رف اسٹیمیٹ سے 30% خط اپنے وکیلوں اور اپنے اپوائنٹڈ گورنر کے نام لکھے ہیں جنہوں نے علی کے نام پہ بڑے بڑے فراڈ کیے۔ کچھ نے تو بہرحال ایسی غلطیاں کی کہ بھائی انسان گناہگار ہے، غلطی ہو گئی کہ صاحب بہت اہم وکیل گورنر ہے مولا کے، بہت لائل فیملی ہے مولا کی، وہ چڑھے گا پیسے والوں کی دعوتیں بنی ماں مولا، بہرحال کس طرح کریٹیسائز کیا وہ بھی لے گی، یہ ابن زیاد کا بھاگ زیاد، جس ابن زیاد کو ملون ابن ملون کہا گیا ہے خود امام کے کلام، وہ باپ زیاد علی کا گورنر، علی نے اسے گورنر بنا، علی کے نام پہ اس نے کتنا ظلم شروع کیا، وہ خط موجود سیونتھ امام کی شہادت کے بعد آٹھویں امام کی امامت، اگر یہاں کوئی رضوی سید ہے اور نظر تو آ رہے ہیں تو آٹھویں امام کی امامت کا سب سے پہلا ڈینائل کس نے کیا؟ ساتویں امام کے وکیل ہو، انہیں ساتواں امام اپوائنٹ کر کے گیا، اور وہ 14 سال خمس دینے کے عادی تھے، خالی خمس نہیں، امام کے نام پہ بہت کچھ، اب آٹھویں امام آ گئے تو وہ گھبرا گئے، جب یہ آئیں گے یہ اپنا سسٹم لے کے آئیں گے ہمیں پرمیشن نہیں ملے گی تو ایک کو امام ہی نہ مان۔ اب میں اگر معصومین کے وکیلوں کے حالات بتانے لگوں، اسماعیلی فرقہ اور بوری فرقہ بنانے والے چھٹے امام کے وکیل جو امام کی شہادت کے بعد یہ فرقے بنا کہ ساتواں امام کو ہمیں زیادہ اہمیت نہیں دے رہا، کہ جھوٹے امام کو امام بناؤ جو امام کا اپنا بھتیجا ہے، اور یہ وہی جملہ ایدو جو یہ جملہ بھی اس میں کہ تم ہماری سپورٹ کرو ہم تمہاری سپورٹ کریں، احمد تاہرین کے پاس تو علم غیب ہے نا، ان کے وکیلوں سے جب اتنی بڑی بڑی غلطیاں ہوئی، اور سب سے پہلے رسول خدا کا واقعہ ہے، خالد ابن ولید نے جس قبیلے پہ اٹیک کر کے قتل کر دی، وہ پیغمبر نے اس کو بھیجا تھا فوج دے کر کے جاؤ ان لوگوں سے جا کے کہو کہ اپنی زکات دو، منع کرے تو مجھے آ کے رپورٹ دو، اس کی پہلے سے دشمنی تھی اس قبیلے، جا کر یہ کہے مار دی اور آ کے رپورٹ دی کہ یا رسول اللہ میں نے زکات مانگی تو انہوں نے اٹیک کیا مجبور ہے مجھے ڈیفینس میں ان کو مارنا پڑا، رسول امام علی امام چھٹے امام ساتویں امام، تو دیکھیں اس کو کرائٹیریا نہ بنا کے، اگر جو میں کہہ رہا ہوں یہ باقی پروپیگنڈا بھی غلط ہے کہ وہ پھر گڑبڑ کریں، لیکن اگر پہ ایمان بھی لیا گیا تو یہ تو ہسٹری میں ہو چکا ہے ائمہ کے زمانے میں، ائمہ رول ماڈل، یہ اسی لیے ہے کہ مرجے کے وکیل بھی غلطی، خود مرجے بھی غلطی کر سکتا ہے، لیکن اس کا مطلب یہ نہیں ہے کہ ہم نے خمس روک لی، ہم نے سب کا فاطمہ روک لیا، ہم نے سہم امام روک لیا، ہم نے اپنی مرضی سے شریعت میں تبدیلی شروع کر دی۔ ذرا خیال کیجیے گا कि उर्दू स्पीचेस में तो बच्चे और बड़े सब होते हैं, बड़े एक एक जुमला नोट करते हैं, अगर मुझसे कोई गलती हो जाए तो बाद में फौरन मुझे बताएंगे कि मौलाना जी आपने क्या कह। इंग्लिश स्पीचेस में आजकल अभी हमारे यहाँ इतना इस अंदाज का कोई सिस्टम नहीं, उम्र बुजुर्ग उसमें बैठते भी नहीं, उनको पता भी नहीं होता क्या क्या कह दिया गया। जनरलाइज बात नहीं कर रहा, कुछ जगह तो इसका बारा ख्याल कीजिएगा, ऐसा न हो कि जहां हिदायत के लिए हम अपनी औलाद को भेज रहे हैं वहां से वो गुमराही लेके आ जाए। लेकिन फदर एलिमेंट के दुश्मन इसलिए छीन रहे कि उनके ख्याल में अगर एलिमेंट के पास ये फाइनेंस का सोर्स नहीं रहेगा तो वो सरेंडर करेगा। वहां क्या मसला, पहले ही से बात है, और एलिमेंट इस दौलत ने दुनिया के सहारे को अपना मिशन आगे नहीं बढ़ाता। एलिमेंट का मिशन आगे बढ़ता है मजलूमियत, जो मैंने कल एक जुमला कहा था उसी से मेरे हफ्ते मसाए। पैसे देकर आप किसी से आजादारी नहीं करवा सकते, मातम नहीं करवा सकते। आजादारी और मातम होती है जब कोई याद कीजिए देखिए रसूल की बेटी सुबह से शाम तक, शाम से सुबह तक मुसलसल अपने बाबा का मातम कर, खुद बखुद सुनने वालों की आंखों में आंसू जारी हो जाएंगे, और जब ये आंसू जारी हुए तो हुकूमत घबरा कि फातिमा का मातम लोगों को ये बता रहा है कि हम जालिम हैं, तो के फातिमा कर दिया। जिस बीबी ने हमेशा अपनी आवाज को छुपा के रखा, गिरिए के पास आवाज बुलंद हुई।
رحمتك يا أرحم الراحمين وصلى الله على محمد وآله.